आउनुहोस् अब हामी रोमीको 4:13-25 पदसम्म पढ्नेछौँ। रोमी 4:13। किनभने तिमी संसारका हकवाला हुनेछौ भन्ने प्रतिज्ञा अब्राहम वा उनका सन्तानलाई व्यवस्थाद्वारा होइन तर विश्वासको धार्मिकताद्वारा दिइएको थियो। किनकि यदि ती व्यवस्थाकाहरू हकवाला हुन्छन् भने विश्वास व्यर्थ भयो र प्रतिज्ञा बिना कामको भयो। किनभने व्यवस्थाले क्रोध उत्पन्न गर्दछ, किनकि जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि छैन। यसैकारण यो अनुग्रह अनुसार होस् भनेर विश्वासद्वारा दिइएको हो। यसरी यो प्रतिज्ञा सबै सन्तानका निम्ति पक्का हुन्छ, व्यवस्थाबाटका सन्तानका निम्ति मात्र होइन तर अब्राहमको विश्वासका सन्तानका निम्ति पनि, जो हामी सबैका पिता हुन्। जसरी लेखिएको छ, मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु। ती परमेश्वरका सामु जसलाई उनले विश्वास गरे, जसले मरेकाहरूलाई जीवित पार्नुहुन्छ र हुँदै नभएका चीजहरूलाई मानु भएझै गरी बोलाउनुहुन्छ, तिम्रा सन्तान यस्तै हुनेछन् भनी भनिएको वचन अनुसार धेरै जातिहरूका पिता हुनका निम्ति उनले निराशामा पनि आशा राखेर विश्वास गरे, अनि विश्वासमा कमजोर नभइकन उनी प्राय 100 वर्षका हुनाले पहिले मरिसकेको आफ्नो शरीर र साराको कोखको मरिसकेको हालतलाई उनले ध्यान दिएनन्। अनि परमेश्वरको प्रतिज्ञाको सम्बन्धमा अविश्वास गरेर उनी लडखडाएनन्, तर परमेश्वरलाई महिमा दिँदै उनी विश्वासमा बलियो रहे। अनि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ सो पूरा गर्नलाई उहाँ सामर्थ्य पनि हुनुहुन्छ भनी उनी पूरा निश्चयतामा रहे। अनि यसै कारण उनका निम्ति यो कुरा धार्मिकता गनियो, अनि उनका निम्ति यो धार्मिकता गनियो भन्ने कुरा चाहिँ उनका निम्ति मात्र लेखिएको होइन तर हाम्रा निम्ति पनि, हामीले पनि हाम्रा प्रभु येशूलाई मरेकाहरूबाट बौराएर उठाउनुहुनेमाथि विश्वास गर्यो भने हामीलाई पनि यो धार्मिकता दिइनेछ जुन प्रभु येशू हाम्रा अपराधहरूका निम्ति सुम्पिनुभयो र हाम्रा धार्मिकताको निम्ति बौराइनुभयो। सन्दर्भलाई अब याद गर्नुहोस्। यस कुरा अध्यायको चाबी शब्द हो विश्वास। अब्राहमका सन्तान को हुन्? विश्वास गर्नेहरू सबै हुन्। त्यो चाहिँ 4:11 हामीले अन्तिम भागमा अघि हेरेका थियौँ। विश्वास गर्नेहरू सबैका पिता अब्राहम। त्यसैले हामी हाम्रो पारिवारिक समानता हामीमा हाम्रो पारिवारिक समानता चाहिँ झल्कनुपर्छ। हामीले अब्राहमको त्यो विश्वासयोग्य पाइलालाई पछ्याउनु पर्छ। उनले जस्तै हामीले विश्वास गर्नुपर्छ, अब्राहमले जस्तै हामीले परमेश्वर वचनलाई पत्याउनु पर्छ। अब 13 एउटा शब्द छ, हकवाला भनेछ। किनभने तिमी संसारका हकवाला हुनेछौ भन्ने प्रतिज्ञा अब्राहम वा उनका सन्तानलाई व्यवस्थाद्वारा दिएन तर विश्वासको धार्मिकताद्वारा दिएको थियो। अब पुरान नियममा कतै पनि हामीले खोज्यौँ भने छ नि, अब्राहम तिमी संसारका हकवाला हुनेछौ भनेको ठिक त्यही शब्दको पद त पाइँदैन। तर यहाँ पावलले के व्यक्त गर्दैछन् भने, अब्राहम र उनका वंशले पाउने आशिषहरू र उनीहरूका सम्पत्तिहरूलाई बयान गरिरहेका छन्। पावलको यो तरिका हो, होइन? अब ख्याल गर्नुहोस्, उक्त प्रतिज्ञा है अब्राहमलाई मात्र नभई उनका सबै सन्तानलाई पनि हो भनेछ। तिमी संसारका हकवाला हुनेछौ भन्ने प्रतिज्ञा चाहिँ भनेको सन्तानलाई भनेपछि विश्वास गर्ने सबैलाई हो भन्न खोजेको। फेरि हामी पद 11 हेर्नुपर्छ, होइन? विश्वास गर्नेहरू सबैका पिता चाहिँ अब्राहम भनेछ। अनि प्रतिज्ञा के हो? यो हो कि अब्राहम र सबै विश्वासीहरू संसारका हकवालाहरू हुनेछन्। ओहो, संसारलाई अधिकार गर्नेछन्। हकवाला भने त अधिकार गर्ने। अब तुलना गरौँ त्यस भए मत्ती 5 छ यो कुरालाई। मत्ती 5:5 हामी त्यहाँ डाँडाको उपदेशमा प्रभु येशूले भन्नुभएको एउटा पद पढ्नेछ। मत्ती 5:5 यहाँ भन्नुहुन्छ, नम्र हुनेहरू धन्य हुन् किनभने उनीहरू पृथ्वीका के हुनेछन्? अधिकारी हुनेछन्। अब नम्र भनेको चाहिँ एकदम कमजोर व्यक्ति भन्न खोजे होइन, तर त्यो व्यक्ति जसको हृदय चाहिँ अब परमेश्वरको सामु पुरै टुटेको छ, र परमेश्वरको इच्छा मुनि आफूलाई अधीनमा राखेको छ है ती व्यक्तिहरू चाहिँ पृथ्वीका अधिकारी हुनेछन्। गलाती तीन को सोह्र पद, अब अब्राहम र उनको वंशलाई प्रतिज्ञाहरू गरिए, उहाँले धेरैको विषयमा भने झैं गरी र वंशहरूलाई भन्नुहुन्न, तर एउटाको विषयमा भने झैं गरी र तिम्रो वंशलाई भन्नुहुन्छ, जो ख्रिस्ट हुनुहुन्छ। वंशहरू नभइकन वंश एकजना अर्थात् प्रभु येशु ख्रिस्टलाई यहाँ जनाइएको छ, अर्थात् परमेश्वरको मसीह ख्रिस्ट, परमेश्वरको अभिषिक्त राजा चाहिँ को हुनुहुन्छ? प्रभु येशु नै हुनुहुन्छ। अनि त्यसैले भजन संग्रह दुईमा यसरी लेखेको छ, भजन संग्रह दुई हामी पढ्छौं, जहाँ चाहिँ भविष्यमा आउनुहुने राजा, संसारकै राजा को भविष्यवाणी छ। भजन संग्रह दुई को पहिला चाहिँ एकदेखि दुई पदमा, किन अन्य जातिहरू झोंकले रन्किन्छन् अनि जाति जातिका मानिसहरू व्यर्थको कुरा कल्पना गर्छन्? परम प्रभुको विरोधमा र उहाँको अभिषिक्त जनको विरोधमा पृथ्वीका राजाहरू खड़ा हुन्छन् र शासकहरू आपसमा यसो भन्दै सल्लाह गर्छन्। तर आठ पदमा हेर्नुहोस् त, यही वचन संग्रहको आठ पदमा, मलाई माग पिताले पुत्रलाई भन्दै हुन्छ, र म तिमीलाई तिम्रो हकको सम्पत्तिको रूपमा अन्य जातिहरू र तिम्रो अधिकारको रूपमा सम्पूर्ण पृथ्वी दिनेछु। अनि बाह्र पदसँग दाजुम, पुत्रलाई चुम्बन गर नत्र उनी रिसाउलान् र उनको क्रोध अलिकति मात्रै पनि दन्कियो भने तिमीहरू टाढ बाटोमै नाश होला, उनीमाथि भरोसा राख्नेहरू सबै धन्यका। त्यसैले पृथ्वीलाई अधिकार गर्नुहुने त प्रभु येशू ख्रीष्ट, पृथ्वी उहाँकै निजी हो, यो उहाँको राज्य हो, र अब्राहम र अब्राहमको साथसाथै सबै उनका आत्मिक सन्तानहरू भनेको विश्वासीहरू चाहिँ उक्त राज्यका आशिषहरूका भागीदार बन्नेछन्, उनीहरू धन्यका हुन्। त्यसैले जुन संसारको हकवाला भन्नुको मुख्य माने चाहिँ के रहेछ भने प्रभु येशू ख्रीष्टको राज्यको भागीदार हुनु, त्यसमा हामीले भाग पाउनु। रोमी चारको तेह्रमा अब फेरि पल्ट, त्यो राज्यको भागीदार एकजना मान्छे कसरी बन्न सक्छ त? रोमी चारको तेह्रमा यहाँ भनेको छ, व्यवस्थाद्वारा होइन तर विश्वासको धार्मिकताद्वारा। अनि यदि व्यवस्थाद्वारा हुँदो हो त के आवश्यक पर्थ्यो? विभिन्न कामहरू गर्न पर्ने हुन्थ्यो, व्यवस्थामा परमेश्वरले दिनुभएको सबै मागहरू पूरा गर्न खोज्नु पर्थ्यो, परमेश्वरको व्यवस्था पालन गरेर परमेश्वरको निगाह आर्जन गर्न खोज्नु पर्थ्यो, परमेश्वरको आशिषहरू कमाउन खोज्नु पर्थ्यो, आफूलाई योग्य बनाउन खोज्नु पर्थ्यो, अनि त्यो पूरा गरेको बापत हामीले भुक्तानीको रूपमा चाहिँ हामीले प्राप्त गर्न खोज्नु पर्थ्यो, त्यसको लागि संघर्ष गर्न खोज्नु पर्थ्यो आदि इत्यादि। तर विश्वास चाहिँ बिल्कुलै भिन्न सिद्धान्तको आधारमा काम गर्दछ, परमेश्वरले चाहिँ दिनुहुन्छ है अनि मैले चाहिँ प्राप्त गर्छु, त्यो पाउन म योग्य छैन तर परमेश्वरले जे म पाउन योग्य छैन त्यो चाहिँ दिनुहुन्छ, यसलाई अनुग्रह भनिन्छ। त्यसैले यो चाहिँ विश्वासको धार्मिकताद्वारा दिइन्छ भनेर संसारको हकवाला हुने, भागीदार हुने, त्यो राज्यमा हामी भाग लिन पाउने। अनि रोमी चारको चौधमा, किनकि यदि ती व्यवस्थाकाहरू हकवाला हुन्छन् भने विश्वास व्यर्थै भयो र प्रतिज्ञा बिना कामको भयो। यहाँ चाहिँ फेरि पावलले एकछिनको लागि मानिलिउँ भन्दैछ, होइन व्यवस्थाद्वारा पाइने हुँदो हो त भन्दैछ, यहाँ चाहिँ एकदम ठूल्ठूलो कुराहरूको तुलना गर्दैछ। व्यवस्थाको विपरीतमा के छ? अनुग्रह छ। कामहरूको विपरीतमा चाहिँ विश्वास छ। अनि कमाउने प्रणालीको विपरीतमा चाहिँ परमेश्वरको सित्तेको वरदान छ र परमेश्वरको व्यवस्था पूरा गर्न खोज्नुको विपरीतमा चाहिँ परमेश्वरको प्रतिज्ञालाई विश्वास गर्नु छ। व्यवस्थाले जहिले पनि के भन्छ सिद्ध रूपमा पालन गर्नुपर्छ आज्ञा पालन, तर मुक्तिले चाहिँ परमेश्वरको कृपा मुक्तिलाई चाहिँ के आवश्यक पर्छ परमेश्वरको कृपा र परमेश्वरको अनुग्रहको खाँचो हुन्छ अनि मात्र त्यहाँ चाहिँ मुक्ति पाउन सकिन्छ। त्यसैले व्यवस्थाको मार्ग चाहिँ मानिसको सर्वोत्तम प्रयासमा आधारित हुन्छ तर सर्वोत्तम प्रयास पनि कहिले पनि पर्याप्त छैन, तर विश्वासको मार्ग चाहिँ प्रभु येशू ख्रीष्टले क्रुसमा सिद्ध्याउनु भएको काममा आधारित छ जुन चाहिँ पूर्ण रूपमा पर्याप्त छ। त्यसैले परमेश्वरको एकातिर पवित्र व्यवस्थाले चाहिँ सबभन्दा असल सबभन्दा उत्तम मान्छेलाई पनि बिल्कुलै दोषी ठहराउँछ, तर अर्कोतिर परमेश्वरको अचम्मको अनुग्रहले चाहिँ सबैभन्दा खराब मान्छेलाई पनि धर्मी ठहराउँछ। व्यवस्थाद्वारा चाहिँ पापी दोषी ठहरिन्छ र उसलाई चाहिँ के मुनि राख्छ भने चारको पन्ध्र पदमा क्रोध मुनि राख्छ, व्यवस्थाले क्रोध उत्पन्न गर्छ भनेर, तर अनुग्रहद्वारा चाहिँ पापी बचाइन्छ र ऊ परमेश्वर क्रोध मुनि होइन परमेश्वरको पखेटा मुनि सुरक्षित हुन्छ। त्यसैले व्यवस्था र अनुग्रह कहिले पनि नमिल्ने सिद्धान्तहरू हुन्, व्यवस्थाको छुट्टै काम छ अनुग्रहले छुट्टै प्रबन्ध गर्छ। एक्चुअली रोमी 11:6 पनि त्यो कुराहरू हुन्छ, यो व्यवस्था अनुग्रहको तुलना आपसमा नमिल्ने सिद्धान्तहरू हुन् भनेर रोमी 11:6। तर अनुग्रहद्वारा हो भने यो कामहरूद्वारा हुँदै होइन, नत्र त अनुग्रह अनुग्रह नै हुँदैन, तर यो चाहिँ कामहरूद्वारा हो भने यो अनुग्रह नै होइन नत्र त काम काम नै होइन। त्यसैले यदि व्यवस्थाकाहरू नै हकवाला हुने हुन् भने त विश्वास गरेर त हुने होइन भन्ने तर्क बुझ्दै हुनुहुन्छ पावलले गरेको, यो त मैले काम गरे पो पाइने रहेछ यदि व्यवस्थाकाबाट हो भने त, अनि मैले आफ्ना कामहरूद्वारा व्यवस्था पालनद्वारा म राज्यभित्र छिर्न कमाउनु पर्छ भन्ने ठहरिन्थ्यो। तर व्यवस्थाको मार्ग भएर मुक्ति कमाउनु पुरै असम्भव छ, पापीले यो कुरा गर्न सक्दैन। त्यसैले है भनौँ न यदि व्यवस्थाबाट आर्जन गरिने हो भने त त्यो प्रतिज्ञा चाहिँ बिना कामको ठहरिन्थ्यो होइन, प्रतिज्ञा त विश्वासद्वारा पाइने हो, अनि यदि व्यवस्था कामद्वारा पाइने हो भने त प्रतिज्ञा नै अब काम नलाग्ने हुन्थ्यो होइन। अब किनभने अब व्यवस्था कामद्वारा गर्न खोज्नु पर्यो, अनि हेरौँ त कतिजनाले गर्छन्, एकजना पनि छैन, एकजना पनि राज्यभित्र नछिरेपछि त संसारको हकवाला हुनेछ भन्ने प्रतिज्ञा त के भयो रद्द भयो है, कोही पनि राज्यमा प्रवेश नगर्ने ठहरिन्थ्यो होइन, तर्क त्यसरी गर्दैछ कामद्वारा हो भने, अनि सबै व्यवस्था भङ्ग गर्ने भएकोले सबै वञ्चित हुने थिए, अनि फलस्वरूप चाहिँ उसले भन्छ प्रतिज्ञा बिना कामको हुन्थ्यो विश्वास व्यर्थ हुन्थ्यो है, किनभने यो फरक सिद्धान्त भएकोले। त्यसैले अब रोमी 4:15 त्यो वाक्यांशलाई हेर्नेछौँ, किनभने व्यवस्थाले क्रोध उत्पन्न गर्दछ किनकि जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि छैन, व्यवस्थाले चाहिँ केवल श्राप मात्र ल्याउन सक्छ आशिष होइन, किन होइन व्यवस्था नराम्रो भएकोले होइन म पापी भएकोले समस्या त्यो है, एक पापीले परमेश्वरको पवित्र व्यवस्था पालन गर्न सक्दैन अनि म व्यवस्था भङ्ग गर्ने व्यक्ति ठहरिन्छु, फलस्वरूप परमेश्वर क्रोधमा माथि आउनै पर्छ है। त्यसैले व्यवस्थाले धार्मिकता र आशिष ल्याउँदैन, न त हकवाला नै बनाउँछ, बरु यसले चाहिँ के ल्याउँछ परमेश्वर क्रोध ल्याउँछ भनेर चाहिँ यहाँ बताउँदैछ। अनि रोमी 4:16 यसै कारण यो अनुग्रह अनुसार होस्, यो संसारको हकवाला हुने यो प्रतिज्ञा चाहिँ यो धार्मिकता चाहिँ अनुग्रह अनुसार होस् भनेर विश्वासद्वारा दिएको हो। यसरी यो प्रतिज्ञा सबै सन्तानका निम्ति पक्का हुन्छ, व्यवस्था बाटोको सन्तानका निम्ति मात्र होइन तर अब्राहमको विश्वासका सन्तानका निम्ति पनि, जो हामी सबैका पिता हुन्। अब यो पदको पहिलो भागलाई चाहिँ यसरी व्यक्त गर्न सकिन्छ, तसर्थ है यसै कारण व्यवस्थाले क्रोध मात्र ल्याउन सक्ने भएको हुनाले प्रतिज्ञा गरिएको हक चाहिँ विश्वासद्वारा हो, ताकि त्यो चाहिँ परमेश्वरको अनुग्रहद्वारा हुन सकोस्, भनेको पापीहरूलाई परमेश्वरको सित्तैको वरदान हुन सकोस्। व्यवस्थाका कामहरूद्वारा धर्मी ठरिने काम चाहिँ कसमा निर्भर छ भने मान्छेमा निर्भर हुन्छ, उसले काम अब गरेर गर्न सक्नु पर्यो। तर हामीले धेरैचोटि भनिसक्यो त्यो त विफल नै हुन्छ, मान्छे पापी छ। तर अनुग्रहद्वारा धर्मी ठहराउने काम चाहिँ कसमा निर्भर छ, मान्छेमा होइन तर परमेश्वरमा निर्भर छ, किनभने ख्रिस्टले पूरा गर्नुभएको काममा निर्भर भएकोले त्यो चाहिँ विफल हुनै सक्दैन, किनभने परमेश्वर विफल हुँदैन। त्यसैले अब शब्द आउँछ, यसै कारण यो अनुग्रहद्वारा होस् भनेर विश्वासद्वारा दिएको, यसरी यो प्रतिज्ञा सबै सन्तानका निम्ति के हुन्छ, पक्का हुन्छ भनेछ, होइन पक्का, यो कुरा पक्का हो। प्रतिज्ञा हरेक विश्वासीलाई, चाहे यो दियो चाहे अन्य जाति होस्, यो पक्का छ यो शब्द है। त्यसैले एकदम सुरक्षित छ, एउटा विश्वासीले के भन्न सक्छ, म निश्चित छु, म पक्का छु, जे प्रतिज्ञा गर्नुभएको छ परमेश्वरले त्यो मेरै हो, मेरै हक छ त्यसमा, म निश्चित छु, म हकवाला हुँ। त्यसैले अनि त्यसपछि सत्रपदमा हामी पढ्छौँ, सत्रपद जसरी लेखिएको छ, मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु, ती परमेश्वरका सामु जसलाई उनले विश्वास गरे, जसले मरेकाहरूलाई जीवित पार्नुहुन्छ र हुँदै नभएका चिजहरूलाई मानु भएझै गरी बोलाउनुहुन्छ। अब यहाँ चाहिँ अब्राहमले आफ्नो विश्वास कस्तो परमेश्वरमा राखे रहेछ त भन्ने कुरा देख्दछौँ। उसले चाहिँ एक ज्यादै अद्भुत परमेश्वरमाथि उसको विश्वास राखेको थियो, जसले चाहिँ दुईटा अचम्मको काम गर्न सक्नुहुँदो रहेछ। पहिलो चाहिँ के भने, उहाँले मरेकोलाई जीवित पार्न सक्नुहुन्छ। दोस्रो चाहिँ, जसले हुँदै नभएका चिजहरूलाई मानु भए झैँ गरी पनि बोलाउन सक्नुहुन्छ। त्यसैले पहिलोलाई हेरौँ, जसले मरेकालाई पनि जीवित पार्नुहुन्छ। अब शारीरिक हिसाबले अब्राहम र सारा दुवै नै एक अर्थमा उनीहरूको शरीर मरिसकेका थिए, कुन अर्थमा भने बच्चा जन्मन नसक्ने अवस्थामा पुगिसकेका थिए। तर साराको त्यो मृतावस्थामा रहेको गर्भबाट पनि परमेश्वरले जीवन उत्पन्न गर्नुभयो, एक त हो। तर अर्को चाहिँ, अब्राहमलाई उनको छोरालाई चाहिँ इसाकलाई बलिदान दिन चाहिँ भनिएको थियो, अनि उनले के विश्वास गरे भने, अब परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नलाई त इसाकलाई मरेकोबाट जिउँदो पार्नुपर्ने हुन्छ, अनि उसले त्यही विश्वास गरे। एकचोटि हिब्रू 11 अध्यायमा हेरौँ त, हिब्रू 11 17-19 हिब्रू 11:17-19 यहाँ भनेको छ, विश्वासैद्वारा अब्राहमले उनको जाँच हुँदा इसाहकलाई चढाए, अनि उन अनि जसले प्रतिज्ञाहरू पाएका थिए उनले आफ्नो एकमात्र जन्माएको छोरालाई चढाए, जसको विषयमा यस्तो भनिएको थियो, इसाहकमै तिम्रो वंशको नाम लिइनेछ, र तिनलाई मरेकाहरूबाट पनि बौराएर उठाउनलाई परमेश्वर सामर्थ्य हुनुहुन्छ भन्ने ठाने, जसबाट उनले तिनलाई दृष्टान्तको रूपमा पाए। यसरी इसाक चाहिँ प्रभु येशु ख्रिष्टको प्रतीक थिए, जो चाहिँ मारिनलाई चढाइएका थिए तर फेरि फिर्ता पाए। आज पनि परमेश्वर मरेकाहरूलाई जीवन दिने काम गरिरहनु भएको छ। हामी जो पाप र अपराधहरूमा मरेका थियौं, हामीलाई अनन्त जीवन दिनुभएको छ। अर्को कुरा चाहिँ, अब्राहमले कस्तो परमेश्वरमाथि विश्वास गरेको थियो भने, जसले हुँदै नभएका चीजहरूलाई मानु भए चाहिँ गरी बोलाउनुहुन्छ, भनेको चाहिँ अस्तित्व नै नभएको कुरालाई चाहिँ उहाँले चाहिँ अस्तित्वमा डाक्न सक्नुहुन्छ। यसले चाहिँ केलाई जनाउँदैछ भने, ती कुराहरूलाई जुन चाहिँ एक दिन हुनेछन् भनेर परमेश्वरले अठोट गर्नुभएको छ, यद्यपि ती चाहिँ पूरा भएको छैन। जस्तै कि इसहाकको बारेमा, ऊ होइन हुँदै नहुँदा नै उसको बारेमा चाहिँ परमेश्वरले बताउनु भयो। एकचोटि यसैया 46 बताउँछ, के अरे पल्टाउँदा, यसैया 46:9-11, परमेश्वरले चाहिँ अन्तको कुरा सुरुबाटै बताउनुहुन्छ, हुँदै नभए कुरा मानव भए चाहिँ गरी बोलाउनुहुन्छको मतलब त्यो। 46:9-11, प्राचीन कालदेखिका पहिले पहिलेका कुराहरूको सम्झना गर, किनकि परमेश्वर म नै हुँ र अरू कोही पनि छैन, म परमेश्वर हुँ र म जस्तो अरू कोही पनि छैन, म अन्तको कुरा सुरुदेखि नै र अहिलेसम्म पूरा नभएका कुरा प्राचीन कालदेखि नै यसो भन्दै बताउँछु, मेरो योजना स्थिर रहनेछ अनि म मेरो सारा शुभेच्छा पूरा गर्नेछु, म पूर्वबाट एउटा हिंस्रक पंक्षीलाई, टाढो देशबाट मेरो युक्ति पूरा गर्ने त्यस मानिसलाई बोलाउँछु, मैले भनेको छु म त्यो पूरा पनि गर्नेछु, मैले योजना बनाएको छु म त्यो गर्ने पनि छु। यहाँ चाहिँ परमेश्वरले है एकजना व्यक्ति पूर्वबाट बोलाउनेछु रे, त्यो व्यक्ति जन्मेको पनि थिएन, त्यो व्यक्ति चाहिँ वास्तवमा परमेश्वरले उसको नामधरी तोकिदिनु भयो। यो 45 हेर्नुहोस् न, यो चाहिँ कोरेस राजाको बारेमा भविष्यवाणी हो, 45:1, यो चाहिँ फारसी राजा, पर्जियाको राजा, परमप्रभु आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्नुहुन्छ, जसको दाहिने हात जाति जातिलाई उसको सामु दबाई राख्नलाई मैले समातेको छु इत्यादि। अनि इजरायलको इतिहासमा चाहिँ कसरी बेबिलोनमा कैद गरेर लगिएका यहुदीहरूलाई चाहिँ यही राजाले आफ्नो देशमा फर्कनलाई आदेश दिनेछ भन्ने कुरा चाहिँ कोरेस जन्मदा पनि नजन्मदै है शताब्दीमा अगाडि नै उसको नामधरी तोकेर बताइदिनु भयो। त्यसैले हुँदै नभएको चिजलाई मानव भए चाहिँ गरी बोलाउनुहुन्छ। अनि त्यस्तै गरी अब्राहमको विश्वास चाहिँ यस्तो परमेश्वरमाथि थियो भन्ने कुरा चाहिँ हामीले ध्यान दिएको परमेश्वरले चाहनुहुँदो रहेछ यहाँ। अब रोमी 4 फेरि जाउँ। अब्राहमको विश्वास चाहिँ कहाँ थियो भने परमेश्वरको प्रतिज्ञामाथि थियो, याद गर्नुहोस्। साँचो विश्वास सधैँ परमेश्वरको वचनका तथ्यहरूमा आधारित हुन्छ। अब कोही कोहीले चाहिँ कतिले यसरी ठान्छन् कि एकदम होइन यसरी विश्वास गर्यो भने चाहिँ त्यो हुन आउनेछ, तर त्यो चाहिँ साँचो होइन। परमेश्वरले भनेको होस् वा नहोस् त्यसरी विश्वास गरौँ त्यो हुन्छ भन्ने चाहिँ साँचो होइन। बाइबली विश्वास चाहिँ कस्तो हो, रोमी 10:17 हेर्नुहोस्, रोमी 10:17, यसकारण विश्वास सुनाईद्वारा आउँछ र सुनाई चाहिँ परमेश्वरको वचनद्वारा। अब्राहमले चाहिँ परमेश्वरको वचनमा प्रतिज्ञामा विश्वास गर्दा थिए। रोमी 4:18 जाउँ, यहाँ लेखेको छ, तिम्रा सन्तान यस्तै हुनेछन् भनी भनिएको वचन अनुसार धेरै जातिहरूका पिता हुनका निम्ति उनले निराशामा पनि आशा राखेर विश्वास गरे। के भनेको, अब्राहमले यदि होइन आफ्नो पत्नी सारालाई हेरेको भए र आफूलाई आफ्नो परिस्थितिलाई हेरेका भए चाहिँ उसले के भन्न उसलाई कर लाग्थ्यो भने आशै छैन, परिस्थितिहरू बिल्कुलै प्रतिकूल थिए, उनीहरूको शरीरले उत्पन्न गराउन सक्ने कुनै त्यहाँ उपाय नै थिएन, बच्चा जन्माउन सक्नलाई उनले गर्न सक्ने एउटै पनि कुरा थिएन। तर अब्राहमले चाहिँ कहाँ हेरे भने अब्राहमले चाहिँ परमेश्वरतिर हेरे, सर्वशक्तिमान परमेश्वरतिर हेरे र आफ्नो विश्वासलाई परमेश्वरको पक्का प्रतिज्ञामा गाडे। उसले चाहिँ अब्राहमको विश्वासलाई चाहिँ यसरी बयान गर्दैछ, मानिसलाई त्यो असम्भव थियो है, आशयमहरू है आशय थिएन है, तर परमेश्वरलाई चाहिँ सबै कुरा सम्भव छन् भन्दै परमेश्वरको वचनमा विश्वास गर्यो, जुन वचन चाहिँ फेल खान सक्दैन। त्यसपछि 19 पद हेर्नुहोस्, अनि विश्वासमा कमजोर नभइकन उनी प्राय 100 वर्षका हुनाले पहिले मरिसकेको आफ्नो शरीर र साराको कोखको मरिसकेको हालतलाई उनले ध्यान दिएनन्। उनीहरू धेरै वृद्ध भइसकेका थिए भनेछ है, कति वृद्ध भइसकेका थिए होइन, उत्पत्ति 17:17 चाहिँ हामी पढ्छौँ उनीहरूको उमेर, त्यहाँ उल्लेख छ उत्पत्ति 17:17 पदमा यहाँ लेखेछ है, तब अब्राहम भुइँमा मुख टेकाएर घोप्टो परे रहाँसे, अनि उनले मनमनमा भने के 100 वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र, अनि के 90 वर्ष पुगेकी साराले सन्तान जन्माउलिन् र। उनीहरूको उमेर चाहिँ ज्यादै वृद्ध भइसक्यो, उनीहरू सन्तान जन्माउने उमेर काटिसकेको थियो। तर 4:20 यहाँ लेखेको छ, अनि परमेश्वरको प्रतिज्ञाको सम्बन्धमा अविश्वास गरेर उनी लड्खलाएनन्, तर परमेश्वरलाई महिमा दिँदै उनी विश्वासमा बलियो रहे। लडखडाएनन् भनेको अब्राहम हलचल भएनन्, शंका गरेनन्, अनिश्चयता प्रकट गरेन। उनले यसरी भनेनन्, परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ कहीँ होला जस्तै लाग्छ, आशा छ सायद गर्नुहुन्छ होला, सायद खै गर्नुहुन्छ कि खै, कतिजनालाई होइन तपाईँले मुक्ति पाउनु भएको छ भन्दाखेरि उनीहरूले यस्तै खालको जवाब दिन्छन् कतिपटक है, उनीहरू निश्चित छैन है, परमेश्वरको प्रतिज्ञामा उनीहरूको विश्वास गढेको छैन, गढेको भए त उनीहरूले त्यस्तो विश्वास त्यस्तो जवाब दिने थिएन। जब परमेश्वरको वचनकै आधारमा हामी उहाँलाई मानिलिन्छौँ त्यतिखेर हामीले के गरिरहेको हुँदो रहेछौँ, यो पद अनुसार 20 पदमा के भनेछ, परमेश्वरलाई महिमा दिँदो रहेछ हामीले। अब्राहमले त्यो गरे, परमेश्वरलाई एकदम आदर भयो। जब हामी उहाँको प्रतिज्ञालाई विश्वास गर्दैनौँ हामीले चाहिँ उहाँलाई अनादर गर्न पुग्दो रहेछ, उहाँलाई झुट तुल्या बराबर हुँदो रहेछ, कति गम्भीर कुरा रहेछ, परमेश्वरलाई कति चासो रहेछ है हाम्रो विश्वास। प्रतिज्ञा कहिले विफल हुँदैन, तर विश्वास चाहिँ विफल हुन्छ जब हामी चाहिँ लडखडाउँछौँ र हलचल हुन थाल्छौँ। हामीलाई चाहिँ भन्दै हुनुहुन्छ अब्राहम जस्तो विश्वास, अब्राहम तिम्रो आत्मिक पिता हो त्यसपछि उसको जस्तो विश्वास हुनुपर्छ भनेर हामीलाई परमेश्वरले सिकाउँदै हुन्छ। 4:21 पदमा, अनि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ सो पूरा गर्नलाई उहाँ सामर्थ्य हुनुहुन्छ भनी उनी पूरा निश्चयतामा रहे। अब यहाँ चाहिँ यो 21 पदमा के पाउँछ भने बाइबलीय विश्वास के हो त्यसको परिभाषा यहाँ पाउँछ। परमेश्वरमा विश्वास गर्ने व्यक्ति को हो, त्यो हो जो पूरै निश्चित छ, के निश्चित छ र विश्वस्त छ यस कुरामा कि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ ठिक त्यही दुरुस्तै उहाँले पूरा गर्नुहुन्छ भनेर, परमेश्वरले सक्नुहुन्छ भनेर। एक्चुअली यस्तै परिभाषा एक्चुअली प्रेरित 27 अध्यायमा पावलको उदाहरण हेरौँ। प्रेरित 27 अध्यायमा चाहिँ पावलको त्यो जोखिमपूर्ण रोमको यात्रा भइरहन थियो, जहाज यत्ता र उत्ता हुर्याएर धेरै दिन बितिसकेको थियो, अब मरिन्छ क्यारे भनेर सबैजना चाहिँ आश मरिसकेको थियो। अनि तर एक दिन रोमी के अरे प्रेरित 27:22 पदमा पावलले के भन्छ उभिएर सबैको सामु, अनि अब म तपाईँहरूलाई उत्साह दिन्छु, आनन्दित हुनुहोस्, हुरी बुदास चलिरहेछ त्यहाँ खास होइन, परिस्थिति त बदल्यो छैन, तर भन्छ आनन्दित हुनुहोस् किनकि जहाज बाहेक तपाईँहरूको बीचमा कसैको प्राणको हानि हुने छैन, कसरी यस्तो भने? अचुवामा भने होइन, तेइस पद, किनकि जुन परमेश्वरको म हुँ र जसको सेवा म गर्दछु उहाँकै दूत आज राति यसो भन्दै मेरो छेउमा खडा भए। चौबिस पद, हे पावल न डराओ, तिमी सिजरका सामु खडा हुनै पर्छ, अनि हेर तिमीसँग जहाजमा यात्रा गर्ने यी सबैलाई परमेश्वरले तिमीलाई दिनुभएको छ। पच्चिस पद, यसै कारण, यो वचनको कारण, हजुरहरू आनन्दित हुनुहोस् किनकि म परमेश्वरलाई के गर्दछु? विश्वास गर्दछु जस्तो मलाई भनिएको छ त्यस्तै नै हुनेछ। विश्वासको परिभाषा यो, जस्तो मलाई भनिएको छ त्यस्तै नै हुनेछ। परमेश्वरले हामीलाई यसरी वचनलाई पक्रिन सहायता गर्नुभएको होस् है। अब्राहम, पावल, अब रोमी चारको बाइसमा जाउँ। रोमी चारको बाइस, अनि यसै कारण उनका निम्ति यो धार्मिकता गनियो है। यो कुरा भनेको उनको विश्वास, अब्राहम विश्वासद्वारा धर्मी ठरिएका थिए। आफ्नो हक कसरी पाए अब्राहमले? विश्वासद्वारा। आफ्नो सन्तान उसले कसरी पाए? विश्वासद्वारा। अब्राहमले एउटै कुरा पनि मानवीय प्रयासद्वारा पाएन, कामद्वारा पाएन, विश्वासद्वारा पाए, विश्वासीहरूको पिता। त्यसपछि तेइस र चौबिस, अनि उनका निम्ति यो धार्मिकता गनियो भन्ने कुरा चाहिँ उनका निम्ति मात्र लेखिएको होइन। अब पावल चाहिँ उसले भन्न चाहिरहेको कुराको कुरामा आउँदैछ। अब उनको निम्ति मात्र लेखिएको होइन यो चौबिस पद, तर हाम्रा निम्ति पनि, हामीले पनि हाम्रा प्रभु येशूलाई मरेकाहरूबाट बौराएर उठाउनु हुनेमाथि विश्वास गर्यौं भने हामीलाई पनि यो धार्मिकता दिइनेछ। आजको मानिसहरूसित अब्राहम र उनको विश्वासको के सरोकार छ र? अब्राहम उहिले 4000 वर्ष अगाडिको मान्छे सरोकार छ। जुन परमेश्वरले अब्राहमलाई जसरी धर्मी ठहराउनु भयो उसरी नै उही परमेश्वरले आज धर्मी ठहराउने हो, बचाउने हो, अनुग्रहले, विश्वासद्वारा। सबै समयहरूमा त्यसैले मानिसहरूलाई बचाउने परमेश्वरको एउटै तरिका छ। पुरानो नियममा फरक तरिका, नयाँ नियममा फरक तरिका होइन। अब्राहमको धर्मीकरण चाहिँ हाम्रो लागि नमुना हो, उसरी नै म धर्मी ठहरिनुपर्छ भनेर। जसरी उनले विश्वास गरे परमेश्वरलाई, मैले पनि त्यसरी नै विश्वास गर्नुपर्छ। जसरी मरेकाबाट जीवन दिनुहुने परमेश्वरमाथि अब्राहमले विश्वास गरे नि, आज पनि मरेकाहरूबाट बौराउने परमेश्वरमाथि चाहिँ मैले विश्वास गर्नुपर्छ। अब त्यहाँ ध्यान दिनुपर्ने भिन्नताहरू त छन्। अब्राहमले चाहिँ अघिल्तिर हेर्दै थिए, प्रभु येशू क्रुसमा मरिसक्नु भएको थिएन, हामी चाहिँ पछिल्लोतिर हेर्दैछौँ। अझ अब्राहमले त केलाई अघिल्तिर हेर्दै थियो भने उसलाई विश्वास गर्नुपर्ने त के भने, हेर्नुहोस् त यहाँ 4 अध्यायको 18 पदमा, तिम्रा सन्तान, त्यसपछि दुईटा शब्द के छ 4:18 यस्तै हुनेछन्। यो त भविष्यको कुरा थियो, उसले चाहिँ अघिल्तिर हेर्दै थियो। अब्राहमलाई चाहिँ पूरा हुन बाँकी रहेको प्रतिज्ञा दिइयो। हामीले भने हामीले चाहिँ पूरा भइसकेको एउटा कामको समाचार, शुभ समाचार हामीलाई सुनाइन्छ र हामीले विश्वास गर्नुपर्छ। जुन चाहिँ 4:25 हेर्नुहोस् त, तर हाम्रा निम्ति पनि, के अरे 25 पद, जुन प्रभु येशू हाम्रा अपराधहरूका निम्ति सुम्पिनु भयो, यो भइसक्यो, र हाम्रा धार्मिकता निम्ति बौराइनु भयो, यो भइसक्यो। हामी चाहिँ पछिल्लोतिर हेर्दैछौँ, पूरा गरिसक्नु भएको कुरालाई हेर्दैछ। येशू हाम्रा प्रभुलाई चाहिँ मृत्युबाट बौराउनु हुने परमेश्वरमाथि हामीले विश्वास गर्यो भने हाम्रो विश्वास धार्मिकता गनिनेछ भनेर यहाँ भनेको छ। अब 24 पदमा त, हाम्रा प्रभु येशूलाई मरेकाहरूबाट बौराएर उठाउनु हुने माथि भनेपछि कसो कुरा हुँदैछ यहाँ? परमेश्वर पिताको कुरा हुँदैछ। प्राय बाइबलमा हामीले विश्वास चाहिँ ख्रिस्टमाथि राख्नुपर्छ भनेर प्रस्तुत गरेको छ, तर यहाँ चाहिँ परमेश्वर पितामाथि विश्वास गर्नुपर्ने कुरा चाहिँ उल्लेख छ यहाँ। अनि त्यो कुराको बुझ्नलाई एकचोटि योहन्ना 5 जाउँ। योहन्ना 5, कहिले काहीँ पितामाथि विश्वास गर्नुपर्छ भनेको छ, प्रायः जस्तो चाहिँ पुत्रमाथि विश्वास गर्नुपर्छ भन्ने छ, तर दुवै साँचो हो। योहन्ना 5:23-24 प्रभु येशूले के भन्नुभयो, जसले पुत्रलाई आदर गर्दैन त्यसले उनलाई पठाउनु हुने पितालाई पनि आदर गर्दैन। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुने माथि विश्वास गर्छ उसँग अनन्त जीवन छ र ऊ न्यायमा पर्ने छैन तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ। त्यस्तो व्यक्ति कहाँ हुन्छ र जसले चाहिँ साँचो मुक्ति पाएको व्यक्ति हो भने, म चाहिँ पठाइएको प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्छु तर उहाँलाई पठाउने पितालाई चाहिँ विश्वास गर्दिनँ है, त्यो त असम्भवै छैन। अथवा म पितालाई विश्वास गर्छु पठाउनुहुने तर पुत्रलाई विश्वास गर्दिन। त्यसैले जुन परमेश्वरले इसहाकलाई मृतावस्थाबाट खडा गराउनु भयो होइन, पहिले चाहिँ उनको गर्भधारणमा है, र त्यसपछि एउटा छायाको रूपमा ऊ वेदीमा चढाइएको थियो, उसलाई खडा गराउनु भयो। उही परमेश्वरले नै प्रभु येशू ख्रीष्टलाई मृत अवस्थाबाट पनि खडा गराउनु भएको हो। इसहाक चाहिँ ख्रीष्टको प्रतीक हुन अघि हाम्रो भनेको थियो। अब रोमी 4:25 हामी हेर्नेछौ, जुन प्रभु येशू हाम्रा अपराधहरूका निम्ति सुम्पिनुभयो र हाम्रा धार्मिकताका निम्ति बहुराइनुभयो। अब यहाँ चाहिँ हामी सुसमाचारलाई संक्षेपमा सारमा बताइएको यहाँ पाउँछौ। यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने, सुसमाचारको महान दुई तथ्यहरू, ख्रीष्टको मृत्यु र बौरी उठाए है, अघि हामीले पहिलो कोरिन्थी 15:1-4 पनि हामीले त्यो हेरेका थियौँ। यहाँ उल्लेख छ, ख्रीष्ट चाहिँ हाम्रा अपराधहरूका निम्ति सुम्पिनु भयो। एक्चुअली रोमी 8:1 पढाउँ त त्यस कुरालाई यहाँ यसरी उल्लेख छ, रोमी 8:32 उहाँले आफ्नै पुत्रलाई पनि बाँकी राख्नु भएन तर हामी सबका निम्ति उहाँलाई अर्पिदिनु भयो भन्दैछ। अर्थात् ख्रीष्टमा क्रुसमा मर्नका लागि उहाँ त्यहाँ अर्पिनु भयो। अनि त्यसपछि रोमी 4:25 चाहिँ, र हाम्रा धार्मिकताको निम्ति बौराइनु भयो। देख्नुभयो यो पदमा दुई पटक यो निम्ति भन्ने शब्द, 25 हाम्रा अपराधहरूका निम्ति, हाम्रा धार्मिकताको निम्ति, एउटै माने हो। यसको माने चाहिँ कारणले गर्दा अथवा खातिर है, हाम्रा अपराधहरूको कारणले गर्दा अथवा हाम्रा अपराधहरूको खातिर, अनि त्यसपछि चाहिँ हाम्रा धार्मिकताको निम्ति भनेको मतलब चाहिँ हामीलाई धार्मिकता हाम्रो खातिर यो धार्मिकता भनेको हाम्रो कारणको लागि यो धार्मिकता होइन। त्यसैले ख्रीष्ट किन सुम्पिनु भयो, हाम्रा अपराधहरूको निम्ति, हाम्रो पापहरू प्रायश्चित गर्न। ख्रीष्ट किन बौराइनु भयो, हाम्रो धार्मिकताको खातिर भनेको मलाई धर्मी ठहराउन। त्यसैले एकातिर चाहिँ के छ भने, ख्रीष्ट हाम्रो पाप र त्यसको दोष त्यसको दण्ड बोक्नको लागि बोक्नु भएको कुरा, अनि त्यो भोग्नलाई चाहिँ उहाँ सुम्पिनु भएको कुरा छ भने, अर्कोतिर चाहिँ प्रभु येशू ख्रीष्ट विश्वासीलाई एउटा नयाँ स्थान एउटा नयाँ ओहदा दिनको लागि चाहिँ अथवा उपलब्ध गराउनको लागि चाहिँ उहाँ बौराइनु भएको कुरा छ। अनि त्यो चाहिँ ख्रीष्ट येशूमा हामीले पाउने ओहदा हो त्यो धार्मिकता। यदि त्यो ओहदा त्यो उपलब्ध नभएको भए चाहिँ हामी चाहिँ धार्मिकता विहीन हुने थियौँ। अब अर्को कुरा यहाँ विचार गरौँ होइन, हाम्रा धार्मिकताका निम्ति बौराइनु भयो जुन भनेको छ नि, यसको मतलब चाहिँ बौरी उठाइ बिना मुक्ति हुने थिएन, धर्मीकरण हुने थिएन, पाप क्षमा हुने थिएन। तर यसको मतलब चाहिँ धर्मीकरण गराउन चाहिँ बौरी उठाइले हो र क्रुसको मृत्युले होइन भन्न खोजे चाहिँ होइन नि फेरि, किनभने कति ठाउँमा चाहिँ हामीले सिकिसक्यौँ कि विश्वासीको धर्मीकरण चाहिँ प्रभु येशू ख्रीष्टको भएको रगतले हो, उहाँको मृत्युले हो भनेको स्पष्टै छ, सिकाएको छ। यहाँ के भन्न खोजिएको भने चाहिँ हाम्रो धर्मीकरणको निम्ति चाहिँ प्रभु येशू ख्रीष्टको बौरी उठाइ पनि नभए नहुने कुरा थियो उहाँको मृत्यु पनि उहाँको पौडी उठाइ पनि। एकजना टिप्पणीकार विलियम नुवेलले चाहिँ यसरी भन्छन् है, यसमा परमेश्वरले यस विश्वास गर्ने भक्तिहीन व्यक्तिलाई बौरी उठ्नुभएका ख्रिस्टमा एउटा नयाँ ओहदा प्रदान गर्दछ। उहाँको मृत्यु र बौरी उठाए धर्मीकरणको सम्बन्धमा एउटै र अभिन्न कुराको रूपमा छ। ख्रिस्ट बौराइनु भएकोले परमेश्वरले मलाई भन्नुहुन्छ, ख्रिस्टको रगतले तिम्रा पापहरू हरण भए मात्र होइन, जसको फलस्वरूप तिमी सबै कुराहरूबाट धर्मी ठहरिएका छौ, तर अझ मैले ख्रिस्टलाई बौराएर पनि उठाएको छु अनि तिम्रो ओहदा अब उहाँमा हुनेछ। बौरी उठ्नुभएका ख्रिस्टमा यो विश्वास गर्न अथवा बौरिनु भएको ख्रिस्टमा यो विश्वास गर्न मैले तिमीलाई दिएको छु र तिमीलाई यो घोषणा गर्दछु कि केवल उहाँमा अब तिम्रो स्थान र ओहदा हुनेछ। ख्रिस्ट नै तिम्रो जीवन र तिम्रो धार्मिकता हुनुहुन्छ। हाम्रा धार्मिकताको निम्ति बौराइनु भयो। सोच्नुहोस् न होइन, आदममा चाहिँ हामी पापी थरे, हाम्रो ओहदा पुरानो ओहदा, हाम्रो नयाँ ओहदा चाहिँ ख्रिस्टमा उहाँको धार्मिकता। त्यसैले हामी बौरी उठ्नुभएको ख्रिस्टमा खडा छौँ अहिले, उहाँमा हामी सिद्ध गरी धर्मी छौँ। अब अन्तमा चाहिँ सारांशमा चाहिँ केही कुराहरू हामी हेर्नेछौँ। यो धर्मीकरण अति महत्वपूर्ण शिक्षा, धर्मीकरण वास्तवमा के हो भन्ने कुरा बुझ्न चाहिँ हामी छोटकरीमा हामीले अध्ययन गरेको कुराहरूलाई चाहिँ यही अघि उल्लेख गरिएको टिप्पणीकार विलियम नुएलको पुस्तकबाट चाहिँ हामी हेर्नेछौँ। पहिलो कुरा, धर्मीकरण के हो? यो एक व्यक्तिको सम्बन्धमा स्वर्गमा हुने परमेश्वरबाटको यस्तो घोषणा हो कि ऊ परमेश्वरको दृष्टिमा धर्मी भनिए धर्मी भनेर गनिएको छ। नम्बर दुई, परमेश्वरले एक व्यक्तिलाई ख्रिस्ट येशूमा भएको छुटकाराको कारणले वा त्यसको आधारमा धर्मी ठहराउनुहुन्छ। हामी उहाँको रगतद्वारा धर्मी ठहरिन्छ। त्यो रगत चाहिँ किन्ने वा प्राप्त गर्ने आधार वा माध्यम भयो अनि परमेश्वर चाहिँ यसको कर्ता भयो, हामीलाई धार्मिकता दिलाउने कर्ता। तेस्रो कुरा, परमेश्वर जसले न्यायिक कदम चाल्नु भएको थियो सारा संसार दोषी भएको फैसला गर्ने काम गर्दाखेरि, त्यो न्यायिक कदम थियो, सारा संसार परमेश्वर सामु दोषी भनेर रोमी 3:19, अब फेरि अर्को न्यायिक कदम चाल्नुहुन्छ। अब यसपालि चाहिँ त्यस पापीको निम्ति जो आफ्नो दोषदेखि कायल बन्छ, आफू असहाय भएको महसुस गर्छ र ख्रिस्टको प्रायश्चितकारी बलिदानको सम्बन्धमा बताउने परमेश्वरको वचन अथवा सुसमाचारमाथि विश्वास गर्छ र त्यसलाई व्यक्तिगत रूपमा अपनाउँछ र यसरी येशूमाथि विश्वास गर्ने व्यक्ति बन्छ, अब परमेश्वरको न्यायिक फैसला चाहिँ उसको पक्षमा चाहिँ के हुन्छ भने यस्तो विश्वास गर्ने व्यक्ति उहाँको दृष्टिमा धर्मी गनिएको छ। त्यसैले उही परमेश्वर जसले चाहिँ न्यायिक फैसलामा चाहिँ पहिला दोषी ठहराउनु भएको थियो, अब विश्वास गर्ने पापीलाई चाहिँ अब धर्मी ठहराउनु भएको छ, गर्नुभएको छ। तसर्थ चौथोमा, धर्मीकरण वा धर्मी ठहराउनु भनेको परमेश्वरले क्रुसमा सम्पन्न गरिएको ख्रिस्टको असीम कार्यको सम्पूर्ण ऐश्वर्य अथवा धन विश्वास गर्ने पापीको हिसाबमा गनिदिनु हो। क्रुसमा जे उहाँले सम्पन्न गर्नुभयो अनि त्यो कामबाट मिल्ने सम्पूर्ण सम्पत्ति त्यसरी अहिले सोचौँ, त्यो चाहिँ हाम्रो हिसाबमा गनिदिनु भएको छ। धर्मी ठहरिनु भनेको त्यही हो। साथै विश्वास गर्ने पापीलाई महिमाका पुनरुत्थित येशूसित उहाँले जोडिदिनु भई उहाँको सामु रहेको ख्रिस्टको जुन ग्रहण योग्यता छ त्यही नै उसलाई दिनु हो। भनेको चाहिँ महिमामा प्रभु येशू पिताको सामु हुनुहुन्छ अहिले। सोच्नुहोस्, पिताको सामु प्रभु येशू कत्तिको स्वीकार योग्य र ग्रहण योग्य हुनुहुन्छ पुरै है। अब परमेश्वरले भन्नुहुन्छ, अब यही ओहदा म तिमीलाई पनि दिन्छु, भनेपछि ख्रिस्टलाई जत्तिकै म तिमीलाई ग्रहण गरेको छु, स्वीकार गरेको छु। जस्तो कि एकचोटि यहाँ पढिहालौँ न, एफिसी एकको छमा यसरी बयान गरेको छ हाम्रो मुक्तिलाई. एफजिएको छ उहाँको अनुग्रहको महिमाको प्रशंसाका निम्ति, जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहण योग्य तुल्याउनु भयो. एक्सेप्टेड इन द बिलभेड भनेको छ, अनुग्रहित भएका छौँ, हामीलाई पुरै उहाँले स्वीकार गर्नुभएको छ, हाम्रो ओहदा भयो, जसको फलस्वरूप अब हामी चाहिँ ख्रिस्टमा परमेश्वरको धार्मिकता हुन पाएका छौँ. त्यसैले पापीलाई धर्मी ठहराउनुहुँदा परमेश्वरले एकातिर ख्रिस्टको रगतले उसको पापहरू हरण गरिएको भनेर गन्नुहुन्छ, अर्कोतिर चाहिँ उहाँले उसलाई ख्रिस्टमा अवस्थित गराउनुहुन्छ र ऊ चाहिँ परमेश्वरको सामु ख्रिस्टसँग एक भएको देख्नुहुन्छ. कहिलेसम्मको लागि? सदा सर्वदाको लागि. त्यसैले यसको फलस्वरूपको शिक्षाहरू चाहिँ अझ अब रोमी 5-6 इत्यादिमा आउनेछ है. अनि त्यसैले रोमी 4 अध्यायसम्म परमेश्वरको सहायताले जे अध्ययन गर्न पायौँ उहाँलाई धन्यवाद होस्.